الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا محمد وعلى آله وصحبه أجمعين. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. میرے عزیز محترم بھائیو، آج انشاءاللہ تعالی 18ویں پارے کے چیدے چیدے مضامین کا جائزہ لیں گے. 18ویں پارے کے اندر دو صورتیں جو ہے وہ خاص طور پہ بہت وہ ہیں، ان کے مضامین اس پورے پارے کے اوپر محیط ہیں. پہلی صورت المومنون ہے اور دوسری صورت نور ہے. تو سورہ مومنون جو ہے، یہ پارہ شروع بھی جو ہے یہ سورہ مومنون سے ہوتا ہے. یہ ایک مکی صورت ہے. مکی صورت یہ بھی نبی اکرم صلی اللہ علیہ وسلم کا جو دور متوسط تھا مکہ کے اندر، اس میں نازل ہوئی ہے. اس کا نام بھی جو آپ دیکھیں گے، جیسے پہلی ہی آیت ہے سورت کی، پہلی آیت سے جو قد افلح المؤمنون سے لیا گیا ہے نام اس کا. اور ظاہر ہے اس میں جو ہے چونکہ یہاں پہ مومنون کی بہت سی خصوصیات کا ذکر کیا گیا ہے، تو اس حوالے سے اس سورت کا نام بھی سورہ مومنون رکھا گیا ہے. یہ اس کا مرکزی مضمون کیا ہے؟ بعض چیزیں ایسی ہوتی ہیں کہ آپ ان کو اچھی طریقے سے جو ہے بہتر ہے کو جان لیا کریں. جیسے خاص طور پر مرکزی مضمون ہے اور جو مضامین کے اہم جو تقسیم ہے، اس کو ضرور ذہن نشین کرنے کی کوشش کیا کیجئے. اس کا مرکزی مضمون یہ ہے کہ دعوت دی گئی ہے اتباع رسول صلی اللہ علیہ وسلم کی، یہ دعوت. اور یہ بتایا گیا کہ آپ کا اتباع کرنے والے ہی دراصل فلاح پائیں گے. تو یہ اس کا جو ہے وہ مرکزی مضمون ہے. سورت کے جو ہے وہ آغاز ہی میں مومنین کی کچھ صفات کے، تقریباً 7 صفات ایسی ہیں جن کا ذکر کیا گیا ہے. اور فرمایا گیا ہے کہ یہ صفات جن لوگوں کے اندر ہوں گی تو وہ جنت الفردوس کے مستحق ہوں گے. اور یہ جنت الفردوس وہ جنت ہے جو جنت میں سے سب سے جنت کا اونچا اعلیٰ مقام ہے، یہ جو سب سے بلند جنت ہے. اور علماء نے اس کے بارے میں کہا ہے کہ پھر اس کی اوپر ہی جو ہے پھر وہ جنت، اس جنت کے اوپر ہی پھر اللہ تعالیٰ کا جو ہے وہ عرش، اور جو ہے اس کے نیچے اللہ تعالیٰ کے عرش کے نیچے یہ جنت ہے، تو باقی جنتوں سے اوپر ہے. اور ایک حدیث میں ملتا ہے کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ جب بھی اللہ تعالیٰ سے جنت کا مانگو تو پھر جنت الفردوس مانگو، اللہ ترین جنت جو ہے وہ مانگو. تو یہ جو یہاں پہ جو صفات بیان کی گئی ان کے بارے میں نبی اکرم صلی اللہ علیہ وسلم کی ایک حدیث مبارکہ بھی ہے، فرمایا کہ یہ جو یہاں پہ جو صفات ہیں آیت نمبر 10 کے اندر، ان میں جو بھی یہ جو صفات ہیں ان کے معیار پہ پورا اترے گا، یعنی ان کے مطابق جو ہے وہ بالکل ان کے مصداق ہوگا، تو اللہ تعالیٰ اسے جنت میں جو ہے مقام عطا فرمائے گا. اب یہ فلاح کا ذکر کیا گیا، تو جب کہا گیا نا کہ فلاح پا گئے مومن، جو ہے کامیاب ہو گئے مومن، تو جن کے اندر یہ خصوصیات ہوں گی، تو فلاح کے لیے پھر اگر اس کو ہم جو ہے وہ الگ الگ دین کی صفات موجود ہیں، لیکن اگر مجموعی طور پر پھر ہم جائزہ لیں تو یہ بات سامنے آتی کہ فلاح کے لیے دو شرائط کا ذکر کیا گیا ہے، ایک ایمان کا اور پھر ساتھ اس کے عمل کا، یعنی عمل صالح کا. تو خالی ایمان بھی جو ہے وہ کام نہیں دے گا، اور ظاہر ہے عمل صالح تو ہوگا ہی نہیں ایمان کے بغیر. تو یہ دونوں کا جو کمبینیشن ہے، دونوں کا جو امتزاج ہے، اس سے یہ فلاح جو ہے وہ حاصل ہو سکے گی. پھر جو ہے یہ جو اوصاف بتائی گئی ہیں، ان میں سے سب سے پہلی تو یہی بات ہے کہ بالکل سچا خالص، بالکل کھرا جو ہے وہ نفاق سے اور کھوٹ سے پاک ایمان جو ہے وہ انسان کو حاصل ہو، پہلی بات بتائی گئی ہے. پھر نماز میں خشوع اور یعنی عاجزی اور اللہ تعالیٰ کا خوف اور اس کی طرف رجوع اللہ تعالیٰ کی طرف جو ہے، یہ سب سے اہم بات بتائی گئی ہے نماز کے متعلق. اور نماز ہی اصل میں وہی نماز ہے جس میں انتہائی انسان خشوع کے ساتھ اور انسان جو ہے وہ اللہ تعالیٰ کی طرف ساتھ اس کی عبادت کرے، اس کے جو ہے انسان کے اوپر، انسان کے اعضاء کے اوپر، انسان کے قلب کی کیفیت کے اوپر یہ ایک کیفیت طاری ہونی چاہیے، خشوع کی کیفیت طاری ہو. تیسری بات بتائیے کہ وہ بے لغو، جو لغو اور بے فائدہ باتیں ہیں ان سے وہ پرہیز کرتے ہیں، یعنی جو کسی کام کی نہیں ہوتی، جو گوسپ ہوتا ہے، جو نہ دین کی فائدے کی باتیں ہوتی ہیں نہ دنیا کے فائدے کی باتیں ہوتی ہیں، جیسے جس میں غیبت آ جاتی ہے، لوگوں کی برائیاں آ جاتی ہیں یا دوسری بیہودہ باتیں ہوتی ہیں، ان سب سے جو وہ پرہیز کرتے ہیں. چوتھی بات جو بتائی گئی وہ فرمایا کہ زکوٰۃ کی ادائیگی، یہ زکوٰۃ ادا کرتے ہیں. پانچویں بات بتائی گئی ہے کہ وہ زنا اور فوش کاموں سے بچتے ہیں، اپنی شرمگاہ کی حفاظت کرتے ہیں. چھٹی بات بتائی گئی ہے وہ امانتوں کی حفاظت کرتے ہیں اور اپنے عہد کو پورا کرتے ہیں. بہت اہم بات بتائی گئی ہے. آپ دیکھیں کی عبادات کے ساتھ ساتھ معاملات کو بھی اس کے جو ہے ذمن میں لایا گیا ہے، پھر ساتھ ہی بات نمازوں کی حفاظت کرتے ہیں۔ تو یہ وہ اوصاف ہیں جو پیغمبر صلی اللہ علیہ وسلم کی مشن کی صداقت کی دلیل بھی ہیں، اور یہی وہ چیزیں ہیں جن کو مکی زندگی کے اندر بھی مسلمانوں کو بتایا گیا کہ یہ باتیں یہ پوری کر لو تو پھر اس کے بعد جو ہے وہ تم پہ تمہارے لیے جو ہے اللہ تعالیٰ کی طرف سے ایک وعدہ ہے جو ہے فلاح پانے کا اور جو ہے جنت حاصل کرنے کا۔ پھر اس کے بعد جو ہے انسان کی تخلیق کے مراحل جو ہے وہ بیان کیے گئے ہیں کہ کس طریقے سے اللہ تعالیٰ جو ہے وہ یہ اللہ تعالیٰ کی جو توحید خلق ہے اس کے اوپر جو ہے یہ دلائل ہیں، یعنی اللہ تعالیٰ کی توحید پر دلائل ہیں، لیکن خلقت سے، یا آپ کہہ سکتے ہیں کہ یہ انفسی دلائل ہیں۔ انفسی دلائل آپ کو یاد ہوگا کہ وہ دلائل ہوتے ہیں جو انسان کے اپنے نفس سے، اس کے جسم سے، باڈی سے، جو اس کی بایولوجیکل جو باڈی ہے اس کی جو اس سے جو ہے مختلف لائے جاتے ہیں۔ اب اس میں یہاں پہ تخلیق مراحل کا ذکر کیا گیا، کس طریقے سے اللہ تعالیٰ ایک نطفے سے جو ہے پورے کے پورے انسان بنا دیتا ہے۔ پہلے نطفہ ہوتا ہے، پھر اس کو ایک معلق جو ہے وہ جنین کی صورت دے دیتا ہے جسے علقہ کہا ہے، پھر علقہ کو کہا گیا کہ یہ لوتھڑا بن جاتا ہے اور یہ مدغہ ہے، اور پھر مدغہ کو جو ہے اس لوتھڑے کو جو ہے پھر اس پہ اس کو ہڈیوں میں تبدیل کرتا ہے، پھر ہڈیوں کے اوپر گوشت چڑھاتا ہے، پھر جو ہے اور پورا جیدہ جاگتا ہے ایک انسان جو ہے اس کو بنا دیتا ہے۔ تو کس طریقے سے فرمایا کہ تبارک اللہ احسن الخالقین، کتنا بابرکت ہے وہ سب خالقوں میں سے سب سے بہترین خالق، یہ اللہ تعالیٰ کی جو ہے وہ تخلیق جو ہے اس کے اللہ تعالیٰ نے مراحل بتائے کس طریقے سے اللہ تعالیٰ یہ جو ہے وہ پیدا کرتا ہے انسانی وجود کو۔ اور آپ کو پتا ہے کہ یہ آج کل یہ سارے جو یہ مراحل بیان کیے گئے ان کو اب ہم ایکسپیریمنٹل سائنس سے، آج کل میڈیکل میں ایکسپیریمنٹل سائنس جو ہے اس سے ہم ان کو جان سکتے ہیں، اور یہ بالکل نون اور یہ ایک قسم کی ایک حقیقت کے طور پر سامنے آ گیا ہے۔ لیکن یہ حقیقت جو ہے ابھی قرآن میں ابھی بیان نہیں ہوئی ہے، قرآن میں بہت پہلے اس کو بیان کیا کر دیا گیا ہے۔ اور جیسے میں نے پہلے کہا کہ ضمنی طور پہ یہ باتیں جو بتائی جاتی ہیں، لیکن یہ ایسی سچائیاں ہیں کہ ان کو کبھی بھی جو ہے چھٹلایا نہیں جا سکے۔ حتیٰ کہ 70 کے عشرے میں جب یہ سارے کے سارے، آپ کو پتا ہے کہ 70 کے جب 70s کے اندر جب یہ الٹرا ساؤنڈ ٹیکنالوجی جو آئی شروع میں اندر، تو اس وقت تک تو یہ تین جو ہے یہ چار سٹیجز بیان کی گئی ہیں، تو تین سٹیجز جو ہے سائنس کو اب تک معلوم تھی، اور پھر اس کے بعد جو ہے ماہرین نے اور پروفیسرز نے جو ہے جو مختلف اس کے ہیں اناٹومی اور فیزیالوجی کے، انہوں نے پھر اس کے اوپر جو ہے وہ تحقیق کر کے، تو پھر جو ہے یہ قرآن کی یہ جو بات ہے یہ بھی پایہ تکمیل کو پہنچ گئی، اس سائنس نے اس کو پہنچا دیا کہ ہاں یہ بھی جو ہے۔ لیکن اس سے پہلے قرآن میں ہمیشہ سے یہ لکھا گیا تھا کہ یہ چار سٹیجز جو ہے یہ پہلے اللہ تعالیٰ ان چار سٹیجز کے ذریعے سے انسان کی جو ہے وہ انسان کو خلق کرتا ہے۔ پھر اس کے بعد جو ہے تیسرا جو ہے وہ جو مضمون اس میں بیان کیا گیا ہے وہ یہ جو مشرک کی عادت ہے اس کے اوصاف بتائے گئے ہیں کہ یہ مشرک کی عادت، اور یہ تاریخ میں بہت مشترک رہا ہے یہ بات کہ جتنے بھی انبیاء علیہ السلام رہے ہیں ان کو نہ ماننے والے، ان کی تکذیب کرنے والے، فرمایا کہ یہ متکبر تھے اور مترفین تھے، کہ ایک تو یہ جو ہے بڑی ایلیٹ کلاس تھے، اشرافیہ تھے اپنے معاشرے کی، اور اشرافیہ ہونے کی بنا پہ ان کو جو ہے وہ یہ ان کو ایک قسم کی سرداری بھی حاصل تھی، اور یہ ساتھ ساتھ جو ہے ویل آف ہونے کے ساتھ ساتھ متکبر بھی تھے، تو انہوں نے انبیاء علیہ السلام کی جو تعلیمات تھی ان کو جھٹلایا بھی۔ اور یہ بات دراصل یہاں پہ کفار مکہ کو بھی کہی جا رہی ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم کو جھٹلانے میں سب سے آگے آگے جو تھے یہی سردار تھے، تو انہی سرداروں کے بارے میں یہ متکبر اور مترفین ہیں، اللہ تعالیٰ نے ان کو جو ہے دیا ہے دنیاوی لحاظ سے مال دی عطا کر رکھا ہے، تو اس کی بنا پہ یہ غرور اور فخر کبر بھی کرتے ہیں اور منہ بھی پھیرتے ہیں، اور یہ جو ہے تکذیب کر رہے ہیں۔ تو یہ بات جو ہے یہاں پہ جو ہے وہ بتائی گئی ہے۔ یہاں پھر چوتھے حصے کے اس میں اس کے بعد جو ہے بتایا گیا ہے کہ قوموں کا جو قانون استبدال ہے، جس کی ہم بار بار جو ہے قرآن میں ذکر آ رہا ہے، لا آف ریپلیسمنٹ آف نیشن، تو یہ دو قانون جو مسلسل بیان کیے جا رہے تھے، ایک تو ہے قانون ہلاکت، لا آف انہیلیشن، جو ہے کس طریقے سے اللہ تعالیٰ قوموں کو جو ہے وہ تباہ و برباد کر دیتا ہے، और फिर है कि कुछ कौमों को, दूसरी कौमों को जो है खत्म करके जब उनको फिर दूसरी को कौमों को आगे ले आता है और उनको जो है वो मौका देता है। तो यहाँ पे हजरत नूह अलैहिस्सलाम के बाद दूसरी कौमों को जब ला खड़ा किया, तो फिर इस चौथे हिस्से के अंदर जो बताया गया कि नूह अलैहिस्सलाम की कौम के बाद के हालात का जिक्र किया गया है कि उन्होंने भी जब उनको किया तो उन्होंने भी कुछ अरसे के बाद रसूलों और आखिरत का इनकार किया और फिर बिल आखिर हिलाकत उनका भी जो है मुकद्दर ठहरी। फिर पांचवें हिस्से के अंदर नेकोबद किरदार का मुवाजना किया गया है और इसमें जो है दो नुमाइंदा किरदार भी बताए गए हैं, मूसा अलैहिस्सलाम हारून अलैहिस्सलाम का मुवाजना जो फिर फिरौन और उसके जो मुआविनीन थे उनसे जो है वो किया गया है, और जो नेक और बद लोगों के औसाफ भी इसके अंदर जो है बताए गए हैं। छठे हिस्से के अंदर जो एतराजात मक्का की जो जो शहर के अंदर आप सल्लल्लाहु अलैहि वसल्लम पर, आपकी तालीमात पर, कुरान पर जो एतराजात हो रहे थे, तो उनका जवाब भी दिया गया और साथ साथ उनको दावत भी दी गई कि जो है तुम अभी तुम्हारे पास मौका है कि तुम इस रसूल के ऊपर सल्लल्लाहु अलैहि वसल्लम के ऊपर जो है ईमान ले आओ। फिर सातवें हिस्से के अंदर जो है जो मजामीन के अतबार से जो सातवां इसके बनता है, अल्लाह ताला की कुदरत और अख्तियार का जिक्र किया गया है और इसको भी तौहीद के ऊपर जो है दलील के तौर पे जो है वो लाया गया, इसको बतौर दलील लाया गया कि देखो किस तरीके से अल्लाह ताला ने इंसान को कान दिए और आंख दी और फिर इन इनकी वजह से उसको जो है देखता हुआ और सुनता हुआ और चीजों को जो है महसूस करता हुआ बनाया, तो उसको फिर जो है वो शुक्रगुजार होना चाहिए। फिर आठवें हिस्से के अंदर और आखिरी हिस्से के अंदर जो है दावत के आदाब बताए गए कि तुम जो है बेशक ये मुश्किल हालात हैं और तुम्हारी जानी दुश्मन बने हुए हैं और बड़े कटे कटर जो है स्टॉन्च अपोनेंट हैं तुम्हारे ये मक्का के लोग, लेकिन बहरहाल तुम बुराई को नेकी से दफा करो, ऐसा ना हो कि बुराई के जवाब बुराई से दो दो, तो इस तरीके से ये तुम्हारी दावत के लिए अच्छा नहीं होगा, बल्कि हमेशा नेकी को बुराई को अच्छे जो है वो नेकी से जो है वो दफा करे। और फिर इस सिलसिले में शैतान उकसाहटे भी करता है कि देखिए इन्होंने जुल्म किया है तो क्यों ना हम इसी के जवाब जो है वो इनके जवाब पत्थर से और इसी तरह दे दें, बल्कि जब शैतान की उकसाहटे हों तो उनसे जो है वो उनसे उन शैतान की उकसाहटों से बचें। और फिर कयामत के मनाजिर भी इसी से के अंदर आखिर में बताए गए, फरमाया कि ये जो हसब नसब है किसी का ये किसी काम ना आएगा, इंसान के जो है वो सिर्फ और सिर्फ अपने अमाल होंगे जो इंसान को जो है वो उसके काम आ सकेंगे। फिर इसके अंदर कुछ जो है और भी जो है जैसे इल्मी एजाज के तौर पर और इल्मी दलायल हैं, या जो है अगरचे वो अफाकी दलायल है जो तौहीद पर जो यूनिवर्स से भी लाए गए तो वो भी बताए गए। मसलन जो है वो सात आसमानों की जो है वो बात की गई है, सात आसमानों और उनके अंदर जो मखलूक है उन उसे जो है वो दलाए लाए गए हैं, उनकी तखलीक को जो सिर्फ अल्लाह ताला फरमा रहा है कि उनको खल किया है अल्लाह ताला ही ने खल किया है। फिर बड़ी तफसील से जो पूरा वाटर साइकिल है उसका जो आज जिसे हम जो है ओशनियोलॉजी के अंदर जो है या मुख्तलिफ जो साइंसेज है हमारे जो है उनके अंदर हम पढ़ते हैं कि किस तरीके से अल्लाह ताला जो है पानी बरसाता है और समुद्रों से ये मीठे पानी कशीद करता है, बादलों के जरिए से ये ऊपर उठता है, फिर ये बादल सफर करते हैं दुनिया के दूसरे हिस्सों में और फिर मुख्तलिफ हिस्सों के अंदर बारिश बरसाते हैं, फिर जब यही जो है बादल जब ऊंचे पहाड़ों के ऊपर पहुंचते हैं वहां पे जब बर्फ की सूरत में ये जो है गिराते हैं बर्फ गिराते हैं, फिर वो वहां पे ग्लेशियर्स बनते हैं, फिर ग्लेशियर से दरिया बनते हैं पानी उनमें, फिर जो है वो वहां से देखेंगे उनकी सूरत में वहां से दर्जा निकलते हैं और फिर दर्जाओं का पानी जमीन में जज़ब होता है और फिर मुख्तलिफ तरीके से जो है उसको इस्तेमाल में लाया जाता है, गोया कि स्टॉक एंड राशनिंग का एक बेहतरीन इंतजाम है। ये पूरा वाटर साइकिल है जो आजकल जो साइंसी कुतब के अंदर और दरसी कुतब में पढ़ाया जाता है इसके पूरे का जो है यहाँ पे जिक्र मौजूद है। और ये हमें तो आज जैसे हम दरसी कुतब के अंदर या साइंसी कुतब के अंदर इसको एक जो है एक नेचुरल फिनामा के तौर पे पढ़ते हैं, लेकिन यह याद रहे कि यहाँ पे ये बताया गया कि इसको इसका इंतजाम करने वाला जो है अल्लाह ताला की जात है, इन सब कामों को जो है पानी को बरसाना बादलों की सूरत में फिर बारिश और फिर दर्जा निकालना और ग्लेशियर्स बनना और ये गोल बर्फ के बर्फ जो ये सारे का सारा जो इसको करने वाला जो है वो अल्लाह ताला की जात है, तो फिर तुम क्यों नहीं पहचानते उसको अल्लाह ताला को, उसको गोया ये वहदानियत अल्लाह ताला की तौहीद पर जो है ये दलाइल अफाकी जो है वो लाए गए हैं। फिर इसमें कसस भी है, कुछ कसस से कुरान भी है, नूह अलैहिस्सलाम, हुद अलैहिस्सलाम, सालेह अलैहिस्सलाम, मूसा अलैहिस्सलाम, हारून अलैहिस्सलाम और उज़ीद अलैहिस्सलाम सबके नाम लिए गए हैं और फरमाया कि सब लोगों की एक ही दावत थी और एक ही मकसद था उनका, एक ही प्रोग्राम था उनका, लेकिन जब नबी, जब अम्बिया अलैहिस्सलाम अपनी उम्मतों से चले गए तो उसके बाद फिर उम्मतें गिरोह में बट गईं और एक दूसरे को जो है मुख्तलिफ गिरोह बन गए और आपस में उनकी जो तफरका जो है वो बर्पा हो गया। तो यूं ये सूरत जो है ये खत्म होती है। तो इस सूरत को अगर हम कंक्लूड करें कि इस सूरत में क्या बताया गया, तो इस सूरत के अंदर मोमिनीन से ईमानी, अखलाकी, इबादती, माली, बड़े जामे औसाफ का जो है मुतालबा किया गया है जो इनफरादी सतह पे ही। अब इसका हम थोड़ा सा कंपेरिजन करेंगे सूरह नूर से। अभी सूरह नूर इसके बाद जो मुतसिल लगी सूरत है, ये भी ये एक मदनी सूरत है। अब जो सूरह यूनस से सिलसिला शुरू हुआ था मक्की सूरतों का, यहाँ पे आके वो खत्म हो गया और ये एक मदनी सूरत है, लिहाजा इसके अहकाम जो है मुख्तलिफ किस्म के होंगे। लेकिन आप एक कंट्रास्ट इसको देख लें, इस सूरत मोमिनून के अंदर तो सारे वो अहकाम हैं जो फर्द के अंदर इस्लाम देखना चाहता है, जो फर्द के अंदर जो है जिनकी तरबियत और जिनके तजकिया करके जो फर्द के अंदर जो एम्बेड हूँ और एक शख्स की शख्सियत के अंदर जो है एम्बेडेड हूँ उनका जो है वो तज़किरा है। लेकिन सूरह नूर जो है इसके अंदर जो है वो दूसरे किस्म के जो है वो अहकाम है। इसमें इस्लाम के आयली कवानीन है, मुआशरती कवानीन है, फौजदारी कवानीन है, यानी जो जो क्रिमिनल कोड्स के, पीनल कोड्स के जो कानून होते हैं, क्रिमिनल लॉज के जो है, और फिर दूसरे भी दीगर इज्तिमाई कानून का जो है जिक्र किया गया। गोया आप देखें कि उसमें शख्सी जो है एक शख्स के मुतालिक औसाफ और उनके जो है करेक्टर्स की बात की गई है। इस सूरत के अंदर फिर रियासती तंजीम जो है उनका जिक्र है, या रियासत या फिर रियासत के इदारों के जरिए वो औसाफ जिनका पहले जिक्र किया है उनकी तनफीज करना, यानी उनकी वो मुराद है कि फिर उसकी तनफीज के लिए, या जब तनफीज की बात होती है तो फिर यकीनन हमेशा निफाज जो है वो कानून के जरिए होता है, तो फिर उनकी जो है कानूनी हैसियत, इसीलिए इस सूरत के अंदर इन औसाफ की या इन औसाफ को नाफिज करने की कानूनी हैसियत जो है वो बताई गई है। इसलिए इनमें फिर कानूनी, मुआशरती, फौजदारी, जो क्रिमिनल कानून है उनके नफाज का मुतालबा भी जो है वो किया गया है। लेकिन एक बात बहुत बहुत वाज तौर पर और हमेशा तो याद रखनी चाहिए कि यहाँ पे जितने भी जो है ये कवानीन जिनका मैंने अभी जिक्र किया है ये आए हैं, इनके बारे में पहली बात ही बता दी गई है। और वो बात ये है कि ये बात तुम्हें समझ लेनी चाहिए जब ये तुम इस सूरत के अंदर ये कवानीन और ये अहकाम अल्लाह ताला के ये कमांडमेंट्स जब पढ़ने जा रहे हो तो इनके बारे में एक बात जहन में रहे। और वो क्या है? वो ये है, वो पहली बात में जो है वो समझा दी गई कि ये जो बातें अल्लाह ताला तुम्हें यहाँ बता रहा है ये मैं सिफारशात नहीं है, अनबाइंडिंग जो है नॉन बाइंडिंग सिफारशात नहीं है, बल्कि ये जो या किसी ये आपकी आप कह लें कि जिनकी ये किसी जो है वो कोई इंक्वायरी कमीशन नहीं है कि जिसकी सिफारशात पे कोई जो है अमल ना हो, बल्कि बताया गया है कि ये अल्लाह ताला की तरफ से तुम्हारे ऊपर फर्ज की गई है। ये फरमाया सूरतुन अनज़लनाहा व फ़रज़नाहा, ये अल्लाह ताला की तरफ से उसको नाज़िल किया है और तुम्हारे ऊपर हमने ये इनको फर्ज किया है, तो इनके बारे में बताया गया। और ये बात भी ज़हन में फिर इसके साथ रहे कि वो लोग जो कहते हैं कि इस्लाम के अंदर किसी निजाम की, किसी रियासत में किसी तंजीम की या इज्तिमाई शक्ल जो है मुआशरे की, ढांचे की या जो रियासत की होती है उसकी कोई जो है वो हैसियत नहीं है, तो फिर बताएं कि ये कवानी कहाँ के लिए नाफिज हुई है? क्या ये खला में और हवा में, और ये बार बार ऊपर इसे नजरियाती तौर पर एकेडमिक इंटरेस्ट और डिस्कशन के लिए खाली नाजिल हुई है? इनकी इम्प्लीमेंटेशन का कोई जगह ऐसी नहीं होगी जहाँ पे ये ना। तो ये जो है बात बहुत जो है अच्छी तरीके से जान लेनी चाहिए, क्योंकि बहुत सारे लोग इस पे जो है ये हमारे यहाँ सवाल भी आते रहते हैं और फिर इन पे जो है वो बात भी होती रहती है। बहुत सारे ऐसे उलमा भी मौजूद हैं जो इनके बारे में कहते हैं कि ये इन पे काम, इनको नाफिज करना, इसके लिए नफाज की जदोजहद करना या मुसलमानों की एक जो है रियासत की बात करना, ये कोई किसी के ऊपर कभी फर्ज नहीं है, ये अल्लाह ताला ने बतौर तोहफा जो है ऐसे दे दी दी थी बात। फिर ये बात भी, एक और बात भी इसके साथ जो बताइए कि ये जो अहकाम बताए गए इनके बारे में एक लफ्ज जो है वो है, यानी हम इसको जब तालीफी इज्तिमाई तौर पर, मजमू तौर पर सारे अहकाम को देखें और फिर उनका जो है तजिया करें, मुताला करें, तो एक बात समझ आती है कि इन अहकाम को अल्लाह ताला इनके बारे में फरमाया है कि ये बड़े गैर मुबहम दलायल है, अनएम्बिगुअस, और अनएम्बिगुअस इसीलिए कि किसी को कोई इश्तबा, कोई शक व शुबा ना रहे कि ये क्या चीज क्या बयान कर दी गई है। और इनके लिए फिर कुरान में एक लफ्ज बयान हुआ है बय्यनात, اب اس صورت کے اندر یہ چھوٹی صورت ہے نسبتاً بہت طویل صورتوں میں سے نہیں ہے، میڈیم میڈیم ایک اس کی ہے، سائز کی صورت ہے. اس میں یہ لفظ بینات اور اس کے مشتقات 7 مرتبہ استعمال ہوئے ہیں کہ یہ جو ہے بینات ہیں، یہ بالکل واضح کھلی انمبیگوس کلیئر سیلف ایویڈنٹ قسم کے جو ہے یہ احکامات ہیں، اور یہ نہیں ہے کہ اس کی یہ بھی جو ہے تشریح ہو سکتی ہے اور یہ بھی تشریح ہو سکتی ہے اور یہ بھی تشریح، بلکہ بالکل جو ہے وہ کھلے بتائے گئے ہیں. اور ایک اور بات پھر ورنہ ان کے ساتھ احکامات کے ساتھ ان کو نافذ کون کرے گا؟ 4 آیات ایسی ہیں، 4 آیات جن کے بارے میں یہاں پہ اللہ تعالیٰ نے فرمایا کہ یہ وہ احکامات ہیں. یہ جو آیت اس میں 17 کے اندر، 31, 47 اور 51 کے اندر یہ بات فرمائی کہ یہ وہ احکامات ہیں جن کو ایمان والے ہی نافذ کر سکتے ہیں، ان کے بارے میں یہ فرمایا. اب جو حکمران تو بہت سارے آتے ہیں اور وہ جو ہے وہ حکمران بننے سے پہلے بھی جو ہے بڑے بڑے لمبے چھوٹے دعوے کرتے ہیں، لیکن جو ہے جب حکمران بن جاتے ہیں تو پھر وہ ان کے بارے میں کوئی سنجیدہ قسم کی بات نہ کرتے ہیں، نہ سنتے ہیں، نہ مانتے ہیں، نہ اس کے لیے اس کو عمل کرنے دیا. فرمایا کہ جو حقیقی ایمان والے ہوں گے، جن کے اندر ایمان راسخ ہوگا، تو پھر وہی لوگ ہوں گے جو اللہ تعالیٰ کے ان احکامات کو جو ہے وہ نافذ کر سکیں گے. اس سورت کے اندر یہ جیسے میں نے کہا کہ اللہ تعالیٰ جو ہے یہ سورت نور، نور کا لفظ جو ہے اس میں بطور ایک تمثیل کی بھی آئی ہے، بتایا گیا ہے. اور اس میں اس سورت کے اندر وہ آداب اور فضائل اور احکام اور قواعد بھی آئے ہیں جو پوری اجتماعی زندگی کو جو ہے وہ روشن اور منور کر دیتے ہیں. اسی لیے نبی، اور اس میں خاص طور پر عورتوں کی عفت کے حوالے سے بہت سارے مضامین آئے ہیں. اسی لیے ایک حدیث ہمیں اس سلسلے میں ملتی ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ اپنے مردوں کو سورہ مائدہ اور اپنی عورتوں کو سورہ نور سکھاؤ. یہ جو ہے اس کے اندر کیونکہ یہ ہے. اور پھر اضافی طور پر اس کے اندر فتح مکہ کی نوید بھی سنائی گئی ہے کہ دو کہ بہت جلد جو ہے فتح مکہ بھی جو ہے یہ ہوئے چاہتا ہے، اور یہ بھی تمہیں اس پہ اوپر جو ہے وہ تمہارے پاس ہوگا. یہ وہ زمانہ تھا جب یہ سورت نازل ہوئی کہ نبی اکرم صلی اللہ علیہ وسلم کی ذات کو منافقین نے جو ہے خاص طور پہ منافقین اور یہود نے بہت حد و تنقید بنا رکھا تھا. آپ صلی اللہ علیہ وسلم اس سے پہلے آپ صلی اللہ علیہ وسلم کا حضرت زینب سے نکاح جو تھا اس کے بارے میں بہت زیادہ جو ہے وہ شور مچا رکھا تھا کہ کس طرح آپ نے اپنے بیٹے کی منکوہا سے جو ہے وہ شادی کر لی، منہ بولے بیٹے کی اسے. تو اس پہ اللہ تعالیٰ نے اس کا جواب بھی جو ہے قرآن میں سورہ احزاب کے اندر دیا، انشاءاللہ وہ بھی ہم جو ہے بعد میں پڑھیں گے. تو اس پہ دے دیا. پھر اس پہ بڑا انہوں نے طوفان اٹھایا معاشرے کے اندر اور ہر جگہ نبی وسلم، اور یہاں پہ پھر اس صورت کے اندر بھی آپ یہ چونکہ یہ صورت غزوہ بنو مستلق جو ہے پہ جب واپسی پہ جب آ رہے تو یہاں پہ یہ واپس صورت اتری. اس غزوے میں حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ پر منافقین نے، اور اس میں سے کچھ لوگ نبی اکرم صلی اللہ علیہ وسلم کے ساتھیوں میں سے بھی تھے جو الزام لگانے والوں میں شامل ہو گئے، تو انہوں نے الزام لگایا. اور نبی اکرم صلی اللہ علیہ وسلم جو اسلامی تحریک کے آپ قلب تھے، یعنی آپ کی ذات مبارک ایک قلب کی حیثیت رکھتی تھی، تو اس پر جو ہے جو حملہ کیا انہوں نے، اور اس میں رئیس المنافقین عبداللہ بن ابئی اور اس کا پورا ٹولش تھا. تو اس پہ اللہ تعالیٰ نے اس کا سخت نوٹس لیا اور فرمایا کہ جس نے بھی اس میں جتنا حصہ ڈالا اس نے اتنا ہی گناہ سمیٹا. اور پھر اللہ تعالیٰ نے اس بلیسنگ ان ڈسگائز کے طور پہ اس پہ اللہ تعالیٰ نے یہاں پہ پھر وہ سارے قوانین جو اس سے متعلق تھے، جو قذف کے قوانین اور الزام لگانے کے قوانین اور دوسرے فوجداری قوانین بھی اور جو ہے کرمنل آفینس کے قوانین بھی یہاں پہ جو ہے اللہ تعالیٰ نے وہ بھی نافذ جو ہے فرما دیے. زنا کے بارے میں فرمایا کہ جو شخص بھی زنا کا الزام لگائے اور اسے قانون کے مطابق ثابت نہ کر سکے تو پھر 80 کوڑوں کی سزا دی جائے. یہ بے حیائی اور فحاشی کی حوصلہ شکنی، ایسا نہیں، ایسا نہ ہو کہ ہر کوئی دوسرے شخص پہ جو الزام لگاتا پھرے اور یہ بے حیائی اور فحاشی کی باتیں جو ہے اور اس کے قصے اور ان کے جو ہے تفصیلات لوگ مزے لے لے کر بیان کرتے رہے، اس کی حوصلہ شکنی کے لیے کہا گیا کہ اگر وہ ثبوت نہ لا سکے، بے شک وہ حقیقت ہی ہو، ثبوت نہ لا سکے تو اس کو 80 کوڑے جو ہمارے جائیں. زنا کو جو ہے سورہ نساء کے اندر معاشرتی جرم قرار دیا جا چکا تھا، لیکن یہاں پہ اس کو فوجداری جو ہے جرم قرار دیا گیا، یعنی یہ کرمنل افینس کو اس میں شامل کر دیا گیا اور فرمایا گیا کہ اس کو 80 کوڑے مارے جائیں. اور یہ سزا جو تھی غیر شادی شدہ مرد اور عورت کے لیے تھی. نبی اکرم صلی اللہ علیہ وسلم کے حدیث مبارکہ سے جب اس کی مزید تشریح ہمیں ملتی ہے تو ہمیں وہاں سے آپ کی جو ہے قول بھی، آپ کا عمل بھی، صحابہ کرام کا عمل بھی ہمیں ملتا ہے کہ آپ نے شادی شدہ مرد کے لیے जो है जना की सूरत के अंदर उनको जो है रिजम का जो है सजा उनके लिए मुकरर की है। फिर बदकार मर्द और बदकार औरतों जो है अगर माशरे के अंदर उनसे फरमाया कि उनके सोशल बाइकॉट किया जाए और अलीमान को उनसे अजदवाजी रिश्ते जोड़ने से मना किया गया। फरमाया कि बदकार औरतों बदकार मर्दों के लिए तो बदकार ये औरतें हैं और बदकार औरतों के लिए बदकार मर्द हैं, उनके साथ रिश्ते जो है ना जोड़े जाए। लुआन का कानून भी बताया गया है कि ये लुआन ये होता है कि शोहर अगर बीवी पर इल्जाम लगाए बदकारी का तो फिर जो है ये एक ऐलान बताया गया कि लुआन का कायदा ये है कि वो चार मरतबा जो है अल्लाह ताला की कसम खाए उसने सच कहा, पांचवी मरतबा कहे कि अगर उस ये झूठ है तो अल्लाह ताला की लानत हो, और फिर औरत भी अगर इसी तरीके से यही चीजें चार दफा पांचवी दफा ये कह दे कि अगर उसने झूठ बोला है जो जो उसके शौहर कह रहा है झूठ है, तो फिर इस तरीके से वो जो है वो उस पर हद लगने से बच जाएगी। लेकिन अगर वो जो है ये ना करे यानी ये चार मरतबा की कसम ना उठाए तो फिर उसके ऊपर जो है वो हद जारी होगी। फिर उसके बाद जो है औरतों के लिए पर्दे के अहकाम हैं। फिर घर के अंदर खास तौर पर यहाँ पे घर के अंदर जो पर्दे के अहकाम हैं उनका जिक्र है। फिर दूसरे लोगों के घरों में बिला तकल्लुफ आने जाने की और बिला इजाजत अंदर जाने से मना किया गया है। किस तरीके से पर्दे की जो जो अहकाम हैं उनकी इंटेग्रिटी की ख्याल रखा गया है। मर्दों और औरतों दोनों को गस्से बसर का हुक्म दिया गया है। फिर तजरुद ये जो बिला निकाह जिंदगी गुजारना होता है सेलिबेसी इसको बड़ा सख्त नापसंद किया गया है। ताकि फरमाया गया कि अगर ये जो गुलाम हूं तो वो भी जो है उनको भी कहा गया कि गुलाम लौंडी और गुलाम वो भी जो है निकाह करने को उनको हुक्म दिया गया है। फिर उसके अलावा घरों में दाखिल होने से पहले सलाम करने को जो है की ताकीद की गई है कि घरों में दाखिल हो तो घरों वालों पर जो है सलाम करो। इज्तिमाई उमूर में जो है फिर फरमाया गया कि जिंदगी के इस्तेकाम के लिए आपकी जो इज्तिमाईत है आपकी जो 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 आपकी तंजीम है मुसलमानों की आप वहां का जो उसके लिए एक अमीर का होना जरूरी है और अमीर की इताअत जो है वो जरूरी है बहुत। इसके बगैर जो ये एक हुक्म दिया गया है अब और आप देख रहे हैं फरमाया कि इन्नल्लज़ीना आमनू बिल्लाह व रसूली हकीकी ईमान वाले तो वही है जो अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम पर ईमान लेके आए हैं। वह इज़ा कानू माहु अला अम्रिन जामिन और जब वो हूं उनके साथ किसी मुश्तरक या किसी इज्तिमाई अमूर के मौके पर यानी किसी इज्तिमाईत के मौके पर किसी जो तंजीम इज्तिमा के मौके पर उनके साथ हूं लम यज़हबू हत्ता यस्ताज़िनू हो तो उस जगह को ना छोड़े यहां तक कि उसे इजाजत ले ले। तो गोया ये जो भी अमीर है वहां का उस इज्तिमाईत का उससे उसको जो है उससे इजाजत लिए बगैर जो है और फरमाया जब ये इजाजत लें तो फिर आपकी डिस्क्रिशन है ये कि आप उन्हें इजाजत दे दें और जब फिर उनके लिए दुआ मगफरत करें पूरी आयत है। लेकिन आप इससे क्या साफ जाहिर होता है कि मुसलमानों की इज्तिमाईत जो होगी वो किसी जो है उनके सरदार उनके अमीर उनके जो जो भी आप उनका आप कह लें कि उनको गाइड करने वाला है उनका इमाम है उसके बगैर नहीं होगी। और वो नहीं एक तो ये हैसियत और फिर जो है कि उसकी हैसियत क्या होगी कि उसकी इताअत की जाए उसकी जो है लाजमी तौर पर उसका हुक्म जो है माना जाए उसकी अमीर की इताअत जरूरी है। तो ये चीजें भी जो है वो यहाँ पे बताई गई इंसान नूर की जो एक तमसील बताई गई फरमाया गया कि जो ईमान वालों के पास है सारा ये अल्लाह ताला के अहकामात ये कुरान नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की तालीमात ये दीन पूरा ये जो है फरमाया कि ये सारे का सारा नूर अल्लाह नूर है। इनकी मिसाल तो ऐसी है जैसे नूर के ऊपर नूर और की भी जो है ये उसको बताया गया नहीं इसको इससे ज्यादा अच्छे अल्फाज में बयान किया नहीं जा सकता इंसानी जबान के अंदर। और फरमाया कि जो कुफार के पास है वो क्या है फरमाया ज़ुलुमातुन बादवा फौकबाद फरमाया कि ये तो अंधेरे हैं अंधेरों के ऊपर अंधेरे हैं ये इन्हीं के पास तो ये शिर्क और कुफर और वहम और जो है ये वो सारी तवहमात हैं और इसके कोई हकीकत ऐसी नहीं है और कोई नूर जैसी चीज नहीं है। ये दोनों बिल्कुल कंट्रास्टिंग चीजें जो है यहाँ बताई गई हैं। फिर आफाकी दलाइल भी जो है यहाँ पे दिए गए हैं फरमाया कि परिंदों बादलों ओलों बारिश बिजली जानवरों की साख से जो है फिर तौहीद के ऊपर जो है ये लाया गया है दलाइल लाए गए हैं के जो और फिर मुतफरिक इज्तिमाई जो है मुअश्शरती का आखिर में फिर दी गई फरमाया कि तीन ऐसे औकात हैं जब तुम्हारे मुलाजिम या तुम्हारे बच्चे घर के जो है अपने माँ बाप के जो है बेडरूम्स में जाएं तो इजाजत लेके जाएं तो ये बताया गया है। और ये बड़ी एक आपको पता है कि बहुत ही अवलीन जो है इतकाई लिहाज से मुआशरा जो था 1500 साल पहले का, उसके अंदर भी ये बताया गया, इनकी अहमियत बताई जा गई है कि इन औकात के अंदर जब पेरेंट्स के पास जब बच्चे या जो मुलाजमीन आए तो वो नॉक करके और इजाजत लेके आए जो है, जब जाहिर है जब फजर से पहले और रात जो है वो सोने के बाद और दोपहर में जब जो है माँ बाप आराम करें तब भी जो है ये बताया गया है, और जो है नज़्म इज्तिमाई की पाबंदी का हुक्म दिया गया। तो यूं अजीज भाई आप देखें कि इनके अंदर जो है पूरी इस सूरत के अंदर जो है इज्तिमाई उमूर, मुसलमानों के उमूर, इज्तिमाई नज्म, एक रियासत, रियासत की जो रियासत के अंदर जो रियासत की सतह पे नाफिज होने वाले अहकामात हैं उनकी जो है तफसीलात बताई गई हैं, और पूरा जो एक जो है इसको आप कंपाइल करें अगर मजमूई तौर पर देखें कि एक एक पूरा नक्शा सामने आता है हमें मुसलमानों की इज्तिमाइयत का, और उसके अंदर कवानीन का और कवानीन के नफाज का, और फिर कवानीन नफाज के बाद उनके जो है जो अवाकिब होते हैं, उनके जो रिजल्ट्स होते हैं, उनके नतीजे के अंदर जो सजाएं होती हैं, जो पूरा पीनल सिस्टम जो कोड होता है, पीनल कोड किसी मुल्क का जो होता है वो सामने आता है। तो यूं इस वेरी वेरी डिफाइंड जो इस्लामिक जो निजाम निजाम है उसका एक पूरी आउटलाइन जो हमारे सामने, और उसका एक ब्लूप्रिंट हमारे सामने आता है। अल्लाह ताला से दुआ है कि अल्लाह ताला हमें इसी निजाम का हिस्सा बनने, इसके लिए काम करने, इसको नाफज करने की, और अपनी जिंदगी के अंदर और दूसरों की जिंदगी के अंदर भी, और जहाँ पे हम रहते हैं उन जगहों में भी इसको नाफज करने की अल्लाह ताला में तौफीक अता फरमाए। आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।